أحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب زدنا علما اللهم فقهنا في الدين اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا طيبا اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما آمين يا رب العالمين. ان شاء اللہ تعالی آج ہم نئی سورہ سورہ زخرف شروع کریں گے. آج کی جو سبق ہے اس کے اندر ہم خاص طور پہ دیکھیں گے سفر کے آداب کو, بیٹیوں کو جو یعنی حقیر دیکھنا ہوتا ہے اس کے اوپر اسلام کا کیا موقف ہے, اور تیسری چیز جو ہم بہت اہم دیکھیں گے وہ ہے آبا و اجداد کی تقلید, اندھی تقلید آبا و اجداد کی, یعنی بغیر سوچے سمجھے جو بس وہ کر رہے تھے اسی کے اوپر چلتے چلے جانا. اور خاص طور پہ اصل آج سارا جو موضوع ہے وہ یہی ہے جو مکی صورتوں کا ہوتا ہے, توحید. اور توحید میں بھی مشرکین مکہ کے عقائد کا رد, ان کو ریجیکٹ کیا گیا اور ان کے ایک ایک اعتراض کا جواب دیا گیا, جو جو بھی وہ شرک کرتے تھے, جو وہ عقیدے کی ان کی خرابیاں تھیں, ان سب کو ایک ایک کر کے ایڈریس کیا گیا. اور یہ اللہ تعالیٰ کی کتنی بڑی رحمت ہے, آپ سوچیں اللہ کو کوئی ضرورت نہیں ہے کہ لوگ آئیں نہیں آئیں, ایمان لائیں نہیں لائیں, ہدایت پکڑیں نہ پکڑیں, اللہ کو ضرورت نہیں ہے کسی کی. لیکن اللہ تعالیٰ کی بڑی کرم نوازی ہے اس بندے پہ, اس انسان کے اوپر, کہ وہ طرح طرح سے انسان کو سمجھاتا ہے, حالانکہ انسان کی ہدایت اس کی ضرورت نہیں انسان کی ضرورت ہے, پھر بھی اس نے کتنا ہی تمام کیا. ہمیں کسی چیز سے ضرورت نہ ہو, واسطہ نہ ہو, تو ہم ایک حد تک کریں گے, اس کے بعد کہیں گے, ہم ایک لفظ کہتے ہیں نا, بھاڑ میں جاؤ پھر میں نہیں, میں مجھے اس سے کوئی تعلق نہیں. تو اللہ تعالیٰ یہ نہیں کہتا کہ جہنم میں جاؤ پھر تم سارے اور مجھے اس سے کوئی تعلق نہیں ہے, تم جو مرضی کرو. نہیں, اللہ تعالیٰ سمجھاتے ہیں, اللہ تعالیٰ طرح طرح سے انسان کو کنونس کرنے کی اس میں ان آیات میں کوشش کی گئی ہے, پھر بھی انسان ہی نہ مانے تو پھر اب اس کا ہی قصور ہے. انسان سننا ہی نہ چاہے تو پھر کس کو دوش دینا چاہیے, اپنے آپ کو ہی. اللہ نے تو ہر طرح سے انسان کے لیے ہدایت کا انتظام فرمایا, تو اللہ کے اوپر کوئی الزام نہیں دے سکتا اس کے بعد. ہم دیکھتے ہیں سورہ کو. بسم اللہ الرحمن الرحیم. حامیم, حروف مقطعات میں سے حامیم, جیسے یہ حوامیم صورتیں چل رہی ہیں تو آپ دیکھ رہے ہیں ساری صورتیں حامیم سے شروع ہو رہی ہیں. اور میں نے کیا بتایا تھا آپ کو, اب تو آپ کو یہ یاد ہونی چاہیے بات, کہ حروف مقطعات کے بعد 99% کس چیز کا ذکر آئے گا, جو بھی صورتیں حروف مقطعات سے شروع ہو رہی ہیں, کتاب کا, قرآن کا, ٹھیک ہے. والکتاب المبین, قسم ہے کتاب کی جو مبین ہے. مبین مطلب واضح, جو بالکل کھلی, کلیئر جس کو ہم کہتے ہیں, بیان کرنے والی. تو کیا مطلب ہوا کہ یہ کیسی کتاب ہے, اس کی ایک صفت بتائی گئی ہے. یہ کتاب وہ ہے جو کہ کھول کھول کے بیان کرتی ہے, واضح کرتی ہے اپنی یعنی بالکل خود بھی واضح ہے اور چیزوں کو بھی واضح کرتی ہے, مسئلوں کو واضح کرتی ہے. کیا مطلب ہوا, یعنی مبین کے میں نے آپ کو دو معنی بتائے ہیں, ایک خود بھی کلیئر ہے اور دوسری چیزوں کو بھی کلیئر کرتی ہے. جیسے مثلا کوئی چیز ہوتی ہے, کوئی سینٹنس ہوتا ہے وہ, یا کوئی پیسج پیراگراف آپ پڑھتے ہیں, بالکل کلیئر ہے لیکن وہ کیا چیز کلیئر کر رہا ہے کچھ سمجھ نہیں آ رہی. مثلا ایک سینٹنس لکھا ہوا ہے دا کار از ریڈ, اب کتنا آسان ہے, ورنہ گاڑی ریڈ ہے اب آپ کو یہ پتہ چل گیا کلیئر ہے بالکل, لیکن کیا چیز واضح کر رہا ہے, وہ کچھ بھی نہیں, کچھ بھی ایسی کلیئرٹی نہیں دے رہا. اب قرآن جو ہے نا یہ خود بھی کلیئر ہے, یعنی اس کو سمجھنا اتنا آسان ہے, ایک عام فہم کا انسان بھی اس کو سمجھ سکتا ہے. یہ خود بھی کلیئر ہے, اس کے احکامات بالکل کلیئر ہیں, اس کی باتیں بالکل واضح ہیں. نمبر ٹو, یہ کلیئر کرتی ہے, یہ قرآن کلیئر کرتا ہے کس چیز کو, کہ حق کیا ہے, نا حق کیا ہے, اس مسئلے میں کیا کرنا ہے, اس مسئلے میں کیا کرنا ہے, یعنی دونوں طرح سے آپ اس کا معنی سمجھ لیں مبین کا، کہ کس طرح قرآن خود بھی واضح کتاب ہے اور اس کے تمام احکامات یا اس کے تمام جو بھی اس کی آیات ہیں بالکل واضح ہیں، اور یہ چیزوں کو بھی واضح کرتی ہے، اس کے بعد کوئی کنفیوژن نہیں رہ جاتی۔ پھر ہمیں کیوں آج کل لگتا ہے کہ نہیں بڑی کنفیوژن ہے، کوئی سمجھ ہی نہیں آتی، ہمیں تو پتہ ہی نہیں چلتا کہ کیا صحیح ہے اور کیا غلط ہے، کوئی کچھ کہتا ہے جی، کوئی کچھ کہتا ہے۔ اس میں قرآن کا قصور نہیں ہے، اصل بات یہ ہے کہ نمبر ون، یا تو لوگ قرآن کی طرف آتے ہی نہیں، اس سے ہدایت لیتے نہیں ہیں، اس سے سنا، اس سے سنا، اس سے سنا، پھر کچھ اپنے کانسیپٹس بنانے کی کوشش کی، یہ درست نہیں ہے۔ قرآن کی طرف آؤ گے، یہ بالکل واضح ہے، اور یہ آپ کے کانسیپٹس کو بھی واضح کر دے گا۔ جیسے ایک لائٹ ہوتی ہے نا، ایک لائٹ خود بھی بالکل روشن ہے اور وہ آپ کے راستے کو بھی روشن کر دیتی ہے، خود بھی بالکل کلین ہے اور راستے کو بھی بالکل آپ کے لیے کلیئر کر دیتی ہے۔ تو یہ قرآن پھر آپ کے کانسیپٹس کو بھی کلیئر کر دے گا جب آپ اس کی طرف آئیں گے۔ شرط یہ ہے، شرط یہ ہے کہ پری سیٹ مائنڈ کے ساتھ نہ آئیں آپ، ارے پہلے سے ذہن کے اندر کوئی چیزیں بٹھائی ہوئی ہیں، مثلاً ہے کہ ہمارے تو گھر میں یہ ہوتا ہے، ہمارے تو ایسے کرتے ہیں، اب قرآن ہمارا تو مسلک یہ ہے، ہمارا تو فرقہ یہ کہتا ہے، ہمارے تو امام یہ کہتے ہیں، ہمارے تو فلاں فلاں سے ہم نے یہ سنا ہوا ہے، ہماری مسجد میں تو یہ کہا جاتا ہے۔ ان چیزوں کو چھوڑ کے قرآن کو سیکھیں گے بالکل کلین سلیٹ کے ساتھ، تو بات صحیح سمجھ آ جائے گی۔ اور اگر آپ نے پری جو اپنی مائنڈ سیٹ ہے اس کے ساتھ اس قرآن کو پرکھنا ہے، تو پھر ظاہر ہے کنفیوژن ہی ہوگی، کیونکہ اگر آپ ایک کانسیپٹ لے کر آئیں گے اس کے بعد آپ قرآن میں یہ پڑھیں گے، نہیں نہیں یہ تو نہیں، یہ صحیح نہیں ہے کیونکہ میں تو یہ سمجھتی ہوں، یا ہمارے تو مسلک میں یہ ہے تو اس لیے یہ تو میں نے نہیں لینا، یہ بھی نہیں میں نے لینا، ہمارے والے امام کیا کہتے ہیں یہ بھی نہیں میں نے کرنا، یہ اس طرح سے نہیں ہوتا۔ جب جو قرآن اور حدیث ہے جب یہ سامنے آ جائے، تو میں نے آپ کو کیا بتایا تھا کہ دین کیا ہے، دین کی ڈیفینیشن کیا ہے، ما انزل اللہ دین ہے، قرآن و حدیث دین ہے، جب یہ سامنے آ جائیں تو اس کے بعد کسی امام، کسی کی بھی بات آپ کے لیے کمپلسری نہیں ہے اس کے اوپر عمل کرنا، وہ کسی کی رائے ہو سکتی ہے، کسی کی نصیحت ہو سکتی ہے، کسی کا ایک اچھا مشورہ ہو سکتا ہے، لیکن وہ حجت نہیں ہے، اس کی بیس پہ قیامت کے دن سوال نہیں ہوگا۔ دین یہ ہے بس، قرآن اور حدیث بس، ٹھیک ہے، کسی کی بھی اور بات دین نہیں بن سکتی، اچھی باتیں ہو سکتی ہیں، دین نہیں بن سکتی۔ تو یہ قرآن دنیا اور آخرت کے مسئلوں کو واضح کر دیتا ہے، یہ دنیا اور آخرت کی کامیابی کو واضح کر دیتا ہے، یہ دنیا میں رہنے کے ڈھنگ کو واضح کر دیتا ہے، یہ بتاتا ہے کیسے مسئلوں کا حل کرنا ہے۔ اور یہ قرآن کیسا ہے، تو پہلی اس کی صفت کیا ہوئی، یہ المبین ہے۔ نمبر ٹو کیا ہے، انا جعلناہ قرآنا عربیا، ہم نے بنایا اس کو قرآن عربی، ہم نے اس کو عربی زبان میں اتارا ہے۔ اور یاد رکھیں خلق نہیں آیا یہاں پہ، انا خلقناہ نہیں آیا، اس لیے کیوں نہیں آیا، کیونکہ قرآن اللہ کی مخلوق نہیں ہے، یاد رکھیے یہ پوری کائنات اللہ کی مخلوق ہے، اس میں جو کچھ بھی ہے وہ اللہ کی مخلوق ہے، لیکن قرآن کریم اللہ کی مخلوق نہیں ہے، یہ اللہ کا کلام ہے۔ اسی کے اوپر تو امام احمد بن حنبل نے کوڑے کھائے تھے، اسی کے اوپر تو اتنی سزائیں جھیلی تھی کہ وہ کہتے تھے کہ قرآن جو ہے یہ اللہ کی مخلوق نہیں ہے، ان کو کتنا مارا گیا تھا اس پہ۔ تو یہ اس کو اللہ نے عربی زبان میں اتارا ہے، کیوں عربی زبان میں اتارا ہے، لعلکم تعقلون، تاکہ تم سمجھ سکو، کیونکہ جو اس کے پہلے مخاطب تھے وہ کون تھے، عرب لوگ تھے، اور اگر ان کو ہی بات سمجھ نہیں آتی تو پھر وہ آگے کیسے پہنچائیں گے، ان کی پھر ذمہ داری تھی نا آگے پہنچانا۔ لیکن دیکھیں اگر پہلے مخاطب کوئی نہیں سمجھ آئی، جس نے سب سے جو فرسٹ ریسیپینٹ ہے، اگر وہ ہی نہیں سمجھ سکا تو وہ کیا کام کرے گا آگے، اسی لیے اللہ تعالیٰ نے عربی زبان میں اتارا۔ نمبر ٹو بات یہ ہے، اس کی وجہ یہ ہے کہ عربک اتنی فصیح و بلیغ زبان ہے، اتنی کمپریہنسو ہے، جو قرآن کے مضامین کو بیسٹ ایکسپلین کر سکتی تھی۔ وہی تو زبان اللہ نے چوز کرنی تھی نا انسانی زبانوں میں سے، تو اللہ تعالیٰ نے عربی زبان کو چوز کیا. اس کی وجہ یہی ہے، عربی زبان کنٹین کر سکتی تھی اس کے میسج کو، کوئی دوسری زبان نہیں کر سکتی. یہ اتنی فصیح زبان ہے کہ صرف یہی بیان کر سکتی تھی قرآن کو. اور پھر یہی زبان ہے جو اس وقت سے آج تک چینج نہیں ہوئی، 1400 سال گزر گئے. آپ بتائیں کون سی اور ایسی زبان ہے 1400 سال سے وہ سیم ہی چل رہی ہو؟ ایسا کوئی بھی زبان ایسی نہیں. زبانوں میں بہت طرح کی چینجز آتی ہیں، بہت طرح کی زبانوں کے اندر ایڈیشنز ہو جاتی ہیں، ان کی کئی چیزیں اس میں سے اومٹ ہو جاتی ہیں، لیکن عربی زبان ویسی کی ویسی ہی ہے جو قرآنک عربک ہے. اب اس میں یہ یاد رکھنا چاہیے کہ عربی زبان کو تمام زبانوں پر ایک طرح سے فضیلت حاصل ہو گئی اس وجہ سے کہ اس میں قرآن اترا ہے، لیکن اس کا یہ ہرگز مطلب نہیں ہے کہ عرب لوگوں کو بھی فضیلت حاصل ہو گئی ہے. بعض لوگ آج عرب جو ہیں وہ اپنے آپ کو بہت بڑی چیز سمجھتے ہیں، اور ہم بھی سمجھتے ہیں کہ یہ بہت اونچے ہیں کیونکہ یہ عرب ہے. حالانکہ نبی صلی اللہ علیہ وسلم نے تو اس وقت ہی فرما دیا تھا کہ کسی عربی کو عجمی پہ کوئی فوقیت حاصل نہیں، فوقیت تو صرف تقویٰ کی بنیاد پہ ہے نا. تو عربی ہو جانا بہت بڑی بات نہیں، بلکہ یہ تو عربوں پہ ایک حجت ہو گئی کہ یہ قرآن تو تمہاری زبان میں اترا ہے، تم نے اس کو لے کر آگے چلنا ہے. مگر آپ دیکھتے ہیں کہ الٹ ہی ہوا، بعد کی نسلوں کے اندر جو خدمت ہوئی خاص طور پہ حدیث کی، وہ عربوں نے نہیں کی، عجمیوں نے کی ہے، پرشینز نے کی ہے. تمام صحاستہ جو ہیں، جو 6 موسٹ اوتھینٹک حدیث کی کتابیں ہیں، وہ محدثین غیر عرب تھے، عربی نہیں تھے. تو یہ دین پتہ چلتا ہے کہ عربوں کے لیے نہیں ہے صرف. یہ قرآن عربی میں ہے مگر اس لیے نہیں کہ صرف عربوں کے لیے ہے. اب ہماری ہم تو اس چیز کو سمجھنا چاہیے کہ اس سے عرب لوگوں کی نہ تو کوئی اس میں فضیلت کی بات ہے کہ وہ ان کی زبان کے اندر اترا، یہ تو اولین مخاطب تھے، اس وجہ سے عربی زبان میں اللہ تعالیٰ نے اتارا. اور نمبر 2، عربی بہت فصیح زبان ہے تاکہ تم سمجھ سکو. سے پتہ چلتا ہے کہ قرآن اس لیے اترا ہے تاکہ وہ سمجھا جا سکے. یہ جو ہم بغیر سمجھے پڑھتے ہیں، ثواب تو ملے گا اس پہ انشاءاللہ تعالی، لیکن مقصد پورا نہیں ہوتا. کیونکہ اللہ تعالیٰ نے کیا فرمایا، لعلکم، اس لیے عربی میں اتارا، اس لیے تمہاری اپنی لینگویج میں اتارا تاکہ تم سمجھ پاؤ. اس کا مطلب سمجھنا مقصد ہے اس کا، کہ سمجھ سکیں گے تو پھر آگے اس کو کچھ اس پہ عمل کریں گے، اس کو اپنی زندگیوں میں شامل کریں گے. یہ زندگی گزارنے کی کتاب ہے، سمجھ سکیں گے تو اس کی کوئی پتہ چلے گا کہ کیا بتا رہی ہے ہمیں. اگر سمجھ ہی نہ سکے، آپ خود سوچیں جیسے ہمارے ہاں بغیر سوچے سمجھے، بغیر کی جانے بس پڑھے چلے جا رہے ہیں، اور زندگی بھر گزر چکی ہے اور آج تک اس کو سمجھنے کی زحمت ہی نہیں ہے. دکھ اس بات کے اوپر ہوتا ہے کہ کئی لوگ تو کہتے ہیں نا ہماری مصروفیت بہت ہے، کئی لوگ مصروفیت بنا لیتے ہیں. مصروفیت نہیں تھی، مصروفیت سے فارغ ہو بھی گئے تو ان کی پرائیورٹیز میں کہیں پہ بھی قرآن کریم کو سمجھنا ہے ہی نہیں. اسے پتہ چلتا ہے کہ مصروفیت کچھ فرق نہیں پڑتا، مصروفیت ہے یا نہیں ہے، اصل بات یہ کہ میرا کتنا ایم ہے یہ کہ میں نے قرآن کو سمجھنا ہے. آپ دیکھتے ہیں کچھ لوگوں کے یہ مصروفیت ایک عذر یہ ہوتا ہے، ہمارے بچے چھوٹے ہیں، ہمارے گھر کے کام ہیں، ہمارے یہ ہیں، ہمارے وہ. کچھ لوگ تو فارغ ہو چکے ان سب کاموں سے، وہ اپنے لیے مصروفیت ڈھونڈ لیتے ہیں کہ چلو اب اس سے فارغ ہو گئے تو اب ایک جاب شروع کر دیتے ہیں، اب فارغ جو بیٹھی ہوں. اگر ان کی پرائیورٹیز میں کہیں یہ ہوتا، اگر ان کو کبھی یہ احساس ہوتا کہ یہ ایک کام ہے جو مجھے کرنا ہے، تو کیا وہ مصروفیات سے فارغ ہو کے اس کی طرف نہ متوجہ ہوتے؟ ان کو پھر ساری زندگی موقع ملتا ہی نہیں ہے، کیونکہ پھر اس کے بعد جاب ہے، پھر بچوں کے بچے سنبھالنے ہیں، وہ بھی تو ایک بیبی سیٹنگ کرنی ہے نا. آج کے جو ایلڈرز ہیں، انہوں نے سینئرز ہیں، ان کی یہ ایک بھی ذمہ داری ہے کہ آپ بچوں کے بچوں کو سنبھال لیں، کیونکہ بچے جو ہیں وہ جاب کرتے ہیں، اب ان کے بچوں کو آپ سنبھال رہے ہیں. تو کون سا وہ وقت آئے گا جس میں کہ آپ فارغ ہوں گے اس قرآن کو سمجھنے کے لیے، جس کا مقصد ہی یہ تھا کہ تم سمجھ سکو. عرب لوگوں کو تو یہ کہا گیا کہ عربی میں اتارا ہی اس لیے تاکہ تم سمجھ سکو. چلو ہماری لینگویج عربک نہیں ہے، لیکن کیا اس کا مطلب یہ ہے کہ ہمیں سمجھنے کی ضرورت ہی نہیں، ہم فارغ ہیں؟ نہیں. بلکہ آج جہاں ہم نے انگریزی سیکھی، جہاں ہم نے اور زبانیں سیکھی اپنی دنیاوی مقاصد کے لیے کہ ہم کہیں کمیونیکیٹ کر سکیں، کہیں رہ سکیں، کسی ملک میں ہم رہتے ہیں جہاں پہ انگلش ہی بولی جاتی، تو ہم نے سیکھی سیکھی، چاہے جیسی مرضی سیکھی، لیکن ہم نے سیکھ لی، ہم اب سمجھ سکتے ہیں، ہم اپنا بات کو سنا سکتے ہیں کسی کو. کیا عربی اس بات کی وجہ سے سیکھنا کہ یہ قرآن کی زبان ہے کیا ضروری نہیں ہے کہ ہم سمجھ سکیں ہمارے اللہ نے ہمیں کیا کہا؟ انسانوں کی بات سمجھنے کے لیے ہم ان کی زبانیں سیکھ لیتے ہیں، اللہ کی بات سمجھنے کے لیے کہ اتنی بھی اللہ تعالیٰ کی بات ہمارے لیے ورتھ نہیں ہے کہ ہم اس کی سمجھنے کے لیے عربی کو سیکھ سکیں؟ اگر بہت ہی کوئی بڑھ کے آ ہی جاتا ہے تو جی ہمیں دورہ قرآن کرا دیں کہ ہمیں سمجھ آ جائے، بس وہ بھی ہم نے بہت ہی احسان کر دیا، لیکن عربی سیکھنے کی طرف پھر بھی نہیں آتے کہ ہم ایک ایک لفظ کو لے کر چلیں، ایک ایک لفظ کو سمجھیں، سیکھیں. اور سب سے زیادہ افسوس اس بات کے اوپر ہوتا ہے کہ جس وقت کہ قرآن سیکھنے والے کئی اسٹوڈنٹس یہ سمجھ لیتے ہیں کہ بس ہمارا تو کام پورا ہو گیا، اب ہم نے گریجویشن کی جو ہے نا وہ تمام جو اس کی شرائط ہیں وہ پوری کر لی ہیں، اب تو ہمیں ضرورت ہی نہیں ہے کہ ہم اس کو اور زیادہ وقت دیں. اگر آپ کو پتہ چل جائے نا کہ یہ کلام ہے کیا، تو آپ کہیں کہ میں سارا وقت ہی اس کے ساتھ گزاروں، کوئی لمحہ نہ میرے پاس ہو جس میں اس سے دوری ہو. بس کیا سرٹیفکیٹ لینا، کیا گریجویٹ کرنا، یہی میرا مقصد ہے. آپ کو ہم ٹیسٹ کیوں دیتے ہیں؟ ٹیسٹ دینے کا مقصد یہ نہیں ہے کہ صرف آپ کے کوئی دماغوں کو ہم نے چیک کرنا ہے کہ کتنے تیز ہیں اور کس کا تیز ہے اور کس کا زیادہ تیز ہے اور کس کا بالکل نہیں ہے، یہ مقصد نہیں ہے. مقصد یہ ہے کہ آپ کو جب ٹیسٹ کا وقت آتا ہے تو آپ اس کے لیے کم از کم زیادہ قرآن کھولیں گے. خود بتائیں جن دنوں میں ٹیسٹ آتا ہے اس میں زیادہ قرآن کھلتا ہے یا باقی دنوں میں؟ خود بتائیے آپ. تو یہ تو آیا ہی لعلکم تعقلون ہے، تاکہ تم اس کو سمجھو، اور ہم اسی سے بھاگتے ہیں. کیا آج جنہوں نے گریجویشن کی پوری کر لی ہے شرائط، میرا ان سے سوال ہے، ٹھیک ہے آپ نہیں ٹیسٹ دیں، آپ نہیں کریں، لیکن کیا آج قرآن آپ کے سامنے کھول کے رکھ دیا جائے، کہیں سے بھی آپ سے پوچھا جائے تو آپ جواب دے سکتے ہیں، ترجمہ فرفر بتا سکتے ہیں، بیان کر سکتے ہیں؟ اگر کر سکتے ہیں تو ٹھیک ہے، اگر نہیں کر سکتے تو ہمیں ضرورت ہے، کیونکہ یہ ہماری ایوری ڈے کی لینگویج نہیں ہے، تو ہمیں بار بار دہرائی کی ضرورت ہوتی ہے. لیکن ہم ایسے ہاتھ اٹھا لیتے ہیں، اب زندگی بھر کے لیے، ایک دفعہ گریجویشن ہو گئی زندگی بھر کے لیے یہی کافی ہے. کیسے زندگی بھر؟ میں اپنے لیے تو میں کم از کم یہ کہتی ہوں، میرے لیے تو نہیں کافی. جی نہیں، آپ کا پتہ ہو سکتا ہے آپ زیادہ ذہین ہو کہ آپ کو ایک دفعہ پڑھنے سے سارا آ جاتا ہو اور اب آپ کو ضرورت ہی نہیں ہو. مجھے نہیں لگتا کہ میں یہ ساری زندگی میں میری کبھی پیاس ختم ہو سکتی ہے اس قرآن سے، کبھی نہیں ختم ہو سکتی. ہر دفعہ ایک نئے طریقے سے ہم دیکھتے ہیں چیزوں کو، ہم نئے طریقے سے پڑھتے ہیں، نئے ہمارے حالات ہوتے ہیں، ان کے اندر وہ آیتیں ہمیں ڈفرینٹ طرح اثر کرتی ہیں. تو کیسے ہم اس سے فارغ ہو کے بیٹھ سکتے ہیں؟ کیسے گریجویشن بس ہمارا گول ہے کہ ہم بس گریجویٹ کر لیں تو اس کے بعد بس ٹھیک ہے، کافی ہو گیا ہمارا؟ تو یہ کبھی بھی کافی نہیں ہے. اللہ تعالیٰ نے اس کی شان کیا بیان فرمائی، فرمایا وَإِنَّهُ فِي أُمِّ الْكِتَابِ لَدَيْنَا. سبحان اللہ، یہ بے شک وہ ہے جو ام الکتاب میں ہے ہمارے پاس. کیا ہے ام الکتاب؟ لوح محفوظ. لوح محفوظ وہ اللہ کے پاس وہ بلند کتاب ہے جو اس قدر خوبصورت ہے، اس کے اندر یہ لکھا ہوا ہے قرآن، یعنی اس کی عظمت بیان فرمائی گئی ہے کہ وہ مین ٹیبلٹ میں لکھا ہوا ہے، اللہ کے پاس آسمان پہ محفوظ ہے. وہاں سے ہی تو آپ کو پتہ ہے نا آسمان دنیا پہ اتارا گیا تھا، پھر کئی سالوں میں جبرائیل علیہ السلام لے کر اترتے رہے، لیکن اوریجنل اس کی کاپی جو ہے وہ لوح محفوظ ہے. ہمارے پاس جو ہیں یہ تو سمجھ لیں ایک کاپیز ہیں، اس کی کاپیز بیان بنائی ہوئی ہیں ہم نے جو یہاں پہ ہمارے سامنے. اصل جو اس کی اوریجنل جو ہے نا، اس کی کاپی کہہ لیں یا اوریجنل جو اس کا ہے، وہ لوح محفوظ پہ ہے. کتنی بلند جگہ پہ ہے، پاک فرشتے ہی اس تک ایکسیس کر سکتے ہیں، اور کوئی بھی نہیں، کسی کی ایکسیس نہیں ہے وہاں تک، عام لوگوں کی، عام کسی اور کی، کوئی نہیں وہاں تک پہنچ سکتا. اتنی بلند کتاب ہے جو اللہ نے تمہارے ہاتھ میں دے دی، وہاں کی چیز تمہیں یہاں پہ دنیا میں دے دی. سوچیں کہاں وہ جگہ جہاں تک ہماری ریچ بھی نہیں ہے، ہم پہنچ نہیں سکتے وہاں تک کبھی بھی، وہاں کی کوئی رائٹنگ ہمیں یہاں مل گئی، کتنی بڑی بات ہے. آپ دیکھیں نا دنیا کے اندر کوئی ایسی چیز، کوئی ڈسکوری ہوئی، کوئی بہت بڑا کوئی راز ہے، بہت بڑی سیکرٹ ہے، वो किसी तक पहुंच जाती तो वो कितने उसको ऊपर एक्साइटेड होते हैं कि तुम्हें पता है वो टॉप सीक्रेट मेरे पास आ गई है, ये तो वहां की सीक्रेट्स हैं जो अल्लाह ने तुम्हें यहाँ रिवील कर दी है, दुनिया में दे दी, लोहे महफूज की। तुम सोचो तो सही, तुम्हारे पास कितनी बुलंद किताब आई है, क्या तुम इसकी कदरदानी नहीं करोगे? क्या इसकी कदरदानी सिर्फ इतना ही है कि चंद साल पढ़ के, और वो भी जैसा तैसा पढ़ा, पता नहीं कैसा पढ़ा, किसी दफा मेहमान थे, किसी दफा हम कहीं जा रहे थे, कभी हम सफर में थे, कभी हम मूव कर रहे थे, कभी हमारा कुछ था, कभी कोई मसला था, कभी बीमार पड़ गए थे, वो जैसे तैसे पढ़ा, बस वो काफी हो गया, हाजिरी तो लग गई ना। ये हाजिरियां लगाने की किताब नहीं है, इसके लिए शौक पैदा कीजिए, और अगर शौक अभी तक नहीं डेवलप हुआ कब होगा फिर? शौक ऐसा हो कि एक लड़के का मुझे पता चला था कि वो ऑल द टाइम अपने पास कुरान रखता है, ऑल द टाइम, वो जहां उसको जरा सी भी फुर्सत मिलती जल्दी से खोलता पढ़ना शुरू कर देता, चाहे एक आयत दो आयत ही पढ़ी जाए, इतना उसको शौक है कुरान का। अल्लाह हमें ऐसे शौक दे दे, हमें जहां जरा सी फुर्सत मिले हम फौरन, बजाय इसके कि हम टीवी खोलें या फोन देखें, हम फौरन कुरान, चलो कोई नहीं मैं एक आयत ही पढ़ने का टाइम है मेरे पास, 2 मिनट है, 2 मिनट में 10 आयतें पढ़ी जा सकती, मैं ये पढ़ लूं। क्या ऐसे शौक हम में नहीं है? तो जिस चीज का याद रखिए शौक लग जाए ना, फिर इंसानों से थकता नहीं है। जैसे कई दफा हम लोगों को देखते हैं इतने इतने खाने बनाते हैं, या घर के इतने काम हैं, या बड़े करते हैं, फिर हम उनसे पूछते हैं भाई आप थक नहीं जाती हैं? कहती नहीं बस मैं थकती नहीं हूँ, मुझे शौक बहुत है ना। कईयों को पेंटिंग का शौक है, कईयों को बेकिंग का शौक है, कईयों को सीने परोने का शौक है, कईयों को और कोई शौक है, तो वो कहते नहीं हम नहीं थकते, बस मुझे शौक ही इतना है ना। तो आप हैरान होते हैं कैसे कर लेती है ये, तो वो उसके अंदर कोई सुपरफिशियल कोई या कोई और सुपर नेचुरल कोई उसके अंदर ताकतें नहीं है, सिर्फ बात ये है कि उसको शौक है और वो शौक उससे कराता है। जिस दिन मुझे और आपको भी ये शौक लग गया ना, उस दिन हमने भी नहीं थकना कुरान से, फिर हमने ये नहीं देखना हम कितने सिपारे रह गए, ग्रेजुएशन जी कब आनी, कब सर्टिफिकेट मिले और मेरी जान छूटे, हाय हाय अब फिर टेस्ट आ गया, हाय अब फिर टेस्ट आ गया, ये तो मसला ही बन गया, क्या मैं एडमिशन ले भूली के रोज टेस्ट ही आते जाते हैं। फिर आप ये नहीं कहेंगे, फिर आपको ये कुरान ऐसा शौक लग जाएगा कि ये कुरान वो चीज आपके लिए बन जाएगा कि 2 दिन ना खुलें तो इसके बगैर उदासी होने लगेगी, कुरान नहीं खुला आए कुरान के बगैर मैं कैसे जीऊंगी, फिर ये हो जाता है, फिर ये जिंदगी की किताब, जिंदगी का साथी दोस्त बन जाता है, तन्हाइयों का दोस्त बन जाता है। तो इसके शौक लगाएं, इसके साथ दोस्ती कीजिए, इसको सर से उतारने वाली चीज ना समझें। देखें तो सही अल्लाह ने आपको क्या दे दिया आपके हाथ में, हम तो इस काबिल भी नहीं थे, उस रब ने अपना कलाम हमें अता फरमाया, हमारे हाथों में दे दिया। तो ये इग्नोर करने की चीज नहीं, ये दूर रखने की चीज नहीं। बहुत सारे लोग तो सिर्फ शेल्फों पे ही रखे रखते हैं सजा सजा के, कभी खोलने की फुर्सत नहीं मिलती, और हम जैसे अगर कहीं खोल ही लें तो फिर भी एक मारे बांधे का खोल रहे हैं, क्या क्या करें, कोर्स की खातिर खोलना ही है, नंबरों की खातिर खोलना है, नहीं इसे प्यार करें, इसे मोहब्बत करें। ये तो इतनी जबरदस्त चीज है कि ये तो दुनिया और आखरत हमारी संवार दे, ये वो कलाम है अल्लाह का, कितनी कितनी अहादीस है इस बारे में, कुरान जो सीखे और सिखाए वो देखें उसकी कितनी फजीलत बयान की है, बेहतरीन आदमी है वो, बेस्ट है वो सब में, सीखने वाले के लिए जो कुरान सीखने के लिए घर से निकलता है अल्लाह ताला उसके लिए जन्नत का रास्ता आसान फरमा देते हैं, और कुरान मजीद पढ़ने पढ़ाने वाले अल्लाह वाले कहे गए हैं, और उसके चुने हुए बंदे उनको कहा गया कि वो अहलुल्लाह हैं, कितनी बड़ी फसीलत होगी, और जो इसके सीखने वाले हैं जमीन और आसमान की हर चीज, हत्ता के पानी के अंदर मछलियां भी दुआएं करती हैं, आप मुझे और कौन सा कोई एक सब्जेक्ट बता दें जिसमें आपके लिए मछलियां भी पानियों में दुआएं दुआएं करने लगे, जिसके सीखने के ऊपर आपको इतनी सआदत मिल जाए, मुझे एक सब्जेक्ट बता दें जिसका एक एक हर्फ पढ़ने के ऊपर आपको 10-10 नेकियां मिले, कौन सा, मुझे कोई बायोलॉजी, कोई मैथ, कोई इंग्लिश, कोई कौन सा सब्जेक्ट है। फिर जो इसको कसरत से इसकी तिलावत करेगा, कयामत के दिन मुकर्रब फरिश्तों के साथ खड़ा होगा, सकीनत उसके ऊपर नाजिल होती है, यानी सुकून मिलता है, इत्मीनान मिलता है, फरिश्ते ऐसी मजलिसों को घेर लेते हैं जहां पे लोग इस तरह से कुरान पढ़ रहे हैं, जिक्र कर रहे हैं अल्लाह का। इसको अल्लाह ने अपनी रस्सी करार दी है, इससे अल्लाह से कनेक्ट हो सकते हैं। सहाबा कराम कैसे कुरान करीम के साथ शगफ रखते थे कि जंगों तक में रात को कुरान करीम की तिलावत किया करते थे। जंग सुबह जंग होती थी, रात को कुरान की तिलावत कर रहा। इसमें दुनिया में दुनिया के फवायद अगर आप देख लें, दिल के अमराज का इसमें इलाज है, डिप्रेशन का इसमें इलाज है, जहरीले जानवर के कांटे का इलाज है, जुनून मिर्गी है किसी को साया है उसका इलाज है, बीमारियों का इलाज है, जानकनी की तकलीफ का इलाज है, नजरे बद से बचने का इलाज है, शैतानी वसवास से बचने का इलाज है इसके अंदर। अगर इसके फवायद देखे तो बेशुमार हैं, जादू से इसमें शिफा है। बरजख के अंदर जो सवाल जवाब होने हैं वो भी इसकी बेस पे हम दे सकेंगे जवाब। अगर ये नहीं होगा तो जवाब नहीं दे सकेंगे कब्र में, उसके सवालों के जवाब जो कब्र के हैं। फिर आप देखें जो भी दुनिया में जो उरूज है वो भी इसी से मिलता है, सहाबा को और हमको इसी से उरूज मिला था। हाजात इसके जरिए पूरी होती है। कोई इंसान है किसी के पास टाइम नहीं मिल रहा दुआ करने का, क्योंकि वो इतना कुरान में मशगूल रहता है, अल्लाह ताला उसको दुआ करने वाले से भी ज्यादा अता फरमाते हैं। ये मेरा बंदा कुरान में इतना मसरूफ है कि दुआ ही नहीं कर पा रहा, तो हदीस में अल्लाह उसको उससे ज्यादा देंगे। मुसीबतों का से निजात इसके अंदर है, और आखरत में तो खड़ा हो जाएगा, ये सिफारिश करने के लिए खड़ा हो जाएगा अल्लाह के सामने। कब्र के अजाब से ये बचाता है। कई सूरतें हैं जो वहां पे आ जाएंगी और आके साहिबानों की तरह साया भी करेंगी और अल्लाह ताला के सामने झगड़ेंगी, अल्लाह इसकी शिफात कर दे, सिफारिश करेंगी। बुलंदी ये दर्जात इससे होंगे, जन्नतों में भी ऊंचे दर्जे अगर लेने हैं तो इसके जरिए मिलेंगे। दाखिल भी हो गए जन्नत में तो ऊंचे दर्जे तो हर एक लेने की ख्वाहिश रखता है ना, वो भी इसके जरिए मिलेंगे। फिर भी हम इसको ऐसे ही समझें कि बस ठीक है, हाँ ठीक है, पढ़ना है पढ़ना है, अब एनरोल कर दिया इसलिए पढ़ना है, ये बहुत दुख की बात है, बहुत ही अफसोस की बात है। भूल जाएं सर्टिफिकेट्स को और हर ग्रेजुएशन और हर चीज़ को, और फिर अपने आप को टटोल के देखें कि मैं क्यों पढ़ रही हूँ इसको, क्या चाहती हूँ मैं इससे, क्या ये मेरा पढ़ना भी हर सल दुनिया के लिए या हर सल आखिरा में मैं बीज डाल रही हूँ। सवाल ये करें अपने आप से। अगर तो सिर्फ ग्रेजुएशन चाहते हैं तो हर सर दुनिया में बीज डाल दिया, ठीक है हो जाएगी ग्रेजुएशन, सर्टिफिकेट भी मिल जाएगा, लेकिन अगर हर सल आखिरा के लिए चाहते हैं तो फिर इससे कोई फर्क नहीं पड़ता ये क्या मिल रहा है क्या नहीं मिल रहा, नंबर कितने आ रहे हैं और कितने नहीं आ रहे, बस मुझे कुरान का साथ चाहिए। ये तो वो किताब है जो लालियुन हकीम है, अगली इसकी सिफात यानी अगली इसकी दो सिफात बयान की गई कि अली है, बहुत बुलंद है ये, यानी बड़ी शान इसकी बताई गई कि बहुत शान वाला है, हकीम हिकमत वाला है, हिकमत वाला यानी इसकी इसमें जितनी बातें हैं ना हिकमत से भरी हुई है। हम लेकर आते हैं लोगों के जी वो फलां किसी वाइस बंदे ने उसके अकवाले जर्री हैं, ये उसकी फलां की किताब पढ़ो, ये अभी आई है मार्केट में, बड़ी ज़बरदस्त इसमें बातें बयान की गई हैं, मतलब ये कोई क्या क्या चीज़ें बताई गई हैं, बड़ी ज़बरदस्त एडवाइस है इसके अंदर कैसे करना है कैसे ज़िंदगी को चलाना है। वो कुरान तो सबसे ज़्यादा हिकमत से भरा हुआ है, इसमें है विजडम, तुमने कुछ सीखना तो इससे सीखो। हम खरीद खरीद के किताबें लाते हैं और उनसे सीखने की कोशिश करते हैं खुश रहने के किस तरह से तरीके हैं, मियाँ बीवी में कैसे अच्छे ताल्लुकात रह सकते हैं, नहीं ठीक है आप पढ़ें वो भी, लेकिन जो हिकमत कुरान में है वो कहीं से आपको नहीं मिल सकती। फिर दूसरा हकीम का माने मुहकम, यानी मजबूत है इसकी आयात, इसमें जो भी है वो बहुत मजबूत है, स्ट्रांग है। ये कुरान की पांच सिफात हो गई जो यहां बयान की गई हैं। उसके बाद कहा गया आफा नदरीबु अनकुम ज़िक्रा सफन अनकुंतुम कौमन मुसरिफीन, क्या बलाम छोड़ दें तुम्हें ये जिक्र बयान करना, तुम्हें जिक्र से मतलब यहां पे है कुरान, क्या ये हम कुरान उतारना छोड़ दें, सफहन मुंह मोड़ते हुए कि तुम इसे मुंह मोड़ रहे हो इस वजह से, या कि इसको हम मोड़ दें तुमसे, अन कुन तुम कौम मुसरिफीन, इस वजह से कि तुम मुसरिफ कौम हो, तुम हद से बढ़ने वाली कौम हो, यानी इस वजह से कि तुमने तो मानना नहीं, تم نہ مان رہے ہو، نہ تمہیں اس کی قدر ہے کہ تمہارے پاس کیا چیز آ رہی ہے، نہ تمہیں اس چیز کا کوئی احساس ہے کہ اللہ تعالیٰ نے کتنا ہدایت کا بڑا انتظام تمہارے لیے کیا ہے۔ اس ریزن کی وجہ سے کیا ہم اس ذکر کو اتارنا چھوڑ دیں؟ کیا ہم اس وحی کو کا سلسلہ بند کر دیں؟ کیونکہ تمہیں تو اس کی قدر ہے نہیں، تمہیں یہ سننا پسند نہیں ہے، تمہیں اس کی طرف تو کوئی توجہ ہی نہیں کرتے، کیا اس کی وجہ سے ہم چھوڑ دیں یہ سارا سلسلہ، یہ وحی کا سلسلہ؟ صفن مطلب یہاں پہ ہے کہ ہم موڑ دیں اس کو، ہم درگزر کر کے ہم تمہارے جو تمہارا منہ موڑنا ہے، تم اس کی طرف چونکہ توجہ ہی نہیں کر رہے، تو کیا ہم اس کی وجہ سے اس کو نہ بیان کریں؟ دوسرا اس کا معنی یہ ہو سکتا ہے کہ کیا ہم اس کو موڑ لیں تمہارے سے، اس وحی کو ہم تم سے موڑ لیں، کیونکہ تم ہی نہیں توجہ کرتے، تم حد سے بڑے ہوئے لوگ ہو، برائیوں میں بھی حد سے بڑھ گئے، شرک میں حد سے بڑھ گئے، اللہ کی نافرمانیوں میں حد سے بڑھ گئے، حتیٰ کہ یہ حال تھا کہ جب قرآن بیان کیا جاتا تھا، پڑھا جاتا تھا، آپ کو معلوم ہے ہم پہلے پڑھ چکے ہیں کہ اس وقت وہ شور مچانے لگتے تھے، تو کہتے تھے شور مچاؤ کہ یہ قرآن سنائی نہ دیتا، آلیاں بجانے لگتے تھے، وہ گانے بجانے والی لونڈیاں لے آئے تھے، وہ ایک دفعہ ایک جگہ پہ گانے بجانے کر رہی ہیں، قصے کہانیاں بیان ہو رہے ہیں تاکہ لوگ قرآن کی طرف نہ جائیں، تو اس کے بعد ہونا تو یہ چاہیے تھا کہ اللہ تعالیٰ فرماتے ہیں ٹھیک ہے تم نے نہیں سننا تو نہ سے، میں نے اتارنا ہی نہیں، ہم تو یہ کہتے ہیں نا کسی کو، نہیں تم نہیں سننا چاہتی تو میں بھی نہیں سنانا چاہتی، ٹھیک ہے پھر جاؤ، ہم کوئی بات کر رہے ہوں، دوسرا بندہ شور کرنے شروع ہو جائے، آوازیں نکالنے شروع ہو جائے کہ ہماری آواز دب جائے، تو ہمیں کتنا غصہ آئے گا، اور ہم چاہیں گے کہ اب اس کے بعد ہم کبھی نہ سنائیں۔ اللہ تعالیٰ کا کتنا بڑا رحم ہے کہ اس نے یہ سلسلہ بند نہیں فرمایا ان کی بدتمیزیوں کی وجہ سے، بلکہ فرمایا کہ کیا ہاں بھلا ہم چھوڑ دیں تم سے یہ ذکر کرنا اس وجہ سے کہ تم ایک حد سے بڑھنے والی قوم ہو؟ تو اللہ نے ایک سوال کیا، اسی میں انکار ہے، یعنی ہم نہیں چھوڑیں گے، ہم پھر بھی اس کو اتارتے رہیں گے، کیوں کہ کوئی تو ہوگا جو ماننے کا، ان میں نہیں تو ان کی نسلوں میں ہوگا، اور واقعی اگر اللہ تعالیٰ قرآن کریم اتارنے کا سلسلہ چھوڑ دیتے تو آج یہ قرآن ہم تک نہ پہنچتا، سوچے نا پھر ہم تک کیسے پہنچ سکتا تھا، پھر یہ بند کر دیا جاتا اگر ان کافروں کی جو انہوں نے ان کی حرکتیں تھیں اس کی وجہ سے، تو ہم تک کیسے پہنچتا کہ ٹھیک ہے تم نہیں سننا چاہتے ہم بھی نہیں سنائیں گے، انہوں نے نہیں سنا لیکن اگلی نسلوں نے سنا، پھر انہی میں سے کئی لوگ ایمان لے آئے، تو اس کا مطلب ہے کہ کوئی سنے یا نہ سنے انسان کو بتاتے رہنا چاہیے آگے بھی، ہمیں اس سے یہ سبق ملتا ہے، اگر اللہ نے نہیں چھوڑا سنوانا تو ہمیں بھی نہیں چھوڑنا چاہیے، اگر نہیں بھی آج کوئی سن رہا ہو سکتا ہے کوئی ایک ان میں سے نکل آئے جو سن لے، آج نہیں کوئی سن رہا ہو سکتا ہے ان کی آگے نسلوں میں سے کوئی ہو جو سن لے، آج نہیں سن رہا ہو سکتا ہے کل سن لے، کل اس کے کوئی حالات بدل جائیں کسی اور طرح سے اس کے اوپر اثر ہو جائے، تو کبھی اس سے ڈس ہارٹ نہ ہو کہ لوگ تو سنتے نہیں، لوگ تو مانتے نہیں، لوگ آج تک میں بتاتے جا رہی ہیں ان کا تو عمل ہی نہیں بدلتا، مت ڈس ہارٹ ہو، آپ کا کام ہے بتا دینا سنا دینا، ان کے اسراف کی وجہ سے ہم نے نہیں چھوڑنا، اللہ تعالیٰ نے فرمایا نا اللہ یتم نورہ ولو کری الکافرون، اللہ نے تو اپنے نور کو مکمل کرنا ہی ہے چاہے کافروں کو کتنا ہی برا کیوں نہ لگے، تو اللہ نے وحی کو اتار کے چھوڑنا اور اللہ تعالیٰ نے اتارا، اللہ نے مکمل کیا اس دین کو چاہے کافروں نے کتنا ہی زور لگا لیا کہ کسی طرح یہ پتہ نہیں ہم ایسے کریں گے تو ہو سکتا ہے یہ سلسلہ ہی بند ہو جائے، ہو سکتا ہے یہ مایوس ہو جائیں اور پھر نہ لے کر آئیں یہ وحی کی بات، ہو سکتا ہے اتنے تنگ پڑ جائیں، اتنے تنگ ہو جائیں، اتنا ان کو تنگ کر دو، اتنا ان کو ستا دو کہ اس کے بعد یہ قرآن کی بات ہی نہ کریں، لیکن اللہ تعالیٰ کی رحمت ہے، اس کا کرم ہے، اس نے بیان کرنا نہیں چھوڑا، اس نے یہ وحی کا سلسلہ بند نہیں فرمایا، نا اللہ کا اس پہ شکر ادا کرنا چاہیے، یہ کون کر سکتا، یہ ایسا کون کر سکتا ہے، जिसको कि बहुत ज़्यादा मोहब्बत हो, खैर ख्वाही हो दूसरे की। कि इसकी मिसाल आपको इस तरह देती हूँ, हम अपने बच्चों को कितनी दफ़ा बताते हैं, कितनी दफ़ा नसीहत करते हैं बताएं, क्या हम इस तरह से करते हैं कि आज बता दिया तो अब नहीं वो सुन रहे, कल बताया नहीं सुन रहे, तो परसों हमने कहा अब मैंने तुम्हें कभी नहीं बताना। हाँ, हमारा तो ये हाल है कि बच्चे सुन सुन के थक जाते हैं, कहते हैं बस भी करें, अब वही रोज बातें बताती रहती हैं, हम फिर भी नहीं बताना बंद करते, फिर भी बताते रहते हैं। और कभी बच्चों के रवैये बहुत ही खराब हो जाएं तो फिर हम एक दिन कहते हैं अब मैंने कभी नहीं बताना, उसके बाद फिर अगले दिन खड़े होते हैं बताने के लिए। ऐसा ही है ना, हम कभी नाराज हो भी जाए उनके रवैये देख के तो फिर से बताने शुरू कर देते हैं, क्योंकि हमें उनकी शदीद खैरख्वाही है, मोहब्बत है। अल्लाह ताला अपने बंदों से इस कदर खैरख्वाही रखता है और मोहब्बत रखता है कि अल्लाह ताला नहीं बंद करता वही का सिलसिला, और बंद कर देता तो हमारे पास कोई जगह ना होती रहनुमाई लेने के लिए। अल्लाह ताला ने इसीलिए इस रहनुमाई को, इस हिदायत के सिलसिले को जारी रखा और इसको मुकम्मल फरमाया और इसको महफूज कर दिया कि हम जैसों तक भी पहुंच जाए। और आज भी हम तो कहते हैं ना कि वो तो नाकदरी करते थे मुशरिकी ने मक्का, तो ठीक है नाकदरी करते थे, कभी सीटियां बजा रहे हैं, कभी कुछ कर रहे हैं, कभी इस तरह से उसका हक नहीं दे रहे जैसे कि होना चाहिए। लेकिन आज भी जो अपने आप को मुसलमान कहती हैं वो कितना हक अदा कर रहे हैं। वो कुरान जब पढ़ा जा रहा हो, सुना जा रहा हो, तो उनकी दिलचस्पी कितनी होती है ये बताएं। क्या ये सलूक उसी वक्त होता था कुरान के साथ या आज भी हो रहा है? फर्क सिर्फ ये है कि आज हम कहते हैं हम मुसलमान हैं और फिर भी हम ये सलूक कर रहे हैं, और उस वक्त वो कहते थे कि हम नहीं मानते। आज हम कहते हैं ये अल्लाह का कलाम है, ये बेस्ट किताब है, फिर भी हमारी कोई तवज्जो नहीं है, फिर भी हम इसकी तरफ ये वक्त नहीं लगाना चाहते, और इसके लिए वक्त लगाने को फजूल काम समझते हैं, फारिग लोगों का काम समझते हैं, इसको सीखना समझना हमारे लिए कोई प्रायोरिटी नहीं है। बल्कि लोग हैरान होते हैं और सवाल करते हैं ये फर्ज है क्या, ये फर्ज है कुरान को समझना? नहीं, आज तक उनको यही नहीं पता कि ये कुरान करीम को समझना ये वाकई कोई जरूरत भी है हमारी या नहीं। मैं आपसे पूछती हूँ, खाना खाना फर्ज है? क्यों खाते हैं, क्या फर्ज है ये बताएं, इसका जवाब बताएं, क्या कहेंगे आपके फर्ज है कि नहीं है? तो जैसे खाना आपके जिस्म की गिजा है, इसी तरह ये रूह की गिजा है। आप मुझे बताएं ये फर्ज है कि नहीं है? रूह बीमार हो जाती है, कमजोर हो जाती है, नहीफ हो जाती है जब उसको ये गिजा ही नहीं मिलती, फिर भी हम सवाल करते हैं फर्ज है या नहीं। कौन बताए इनको कि कितना को फर्ज है? अल्लाह अकबर। तो ये बता दिया गया कि देखो वो लोग तो ऐसे करते थे, उन्होंने तो नाकदरी की। आज हमारे हालात क्या हैं? आज लोगों को इस कुरान की दावत देना, ऐसे लोग समझते हैं जैसे कि पता नहीं ये कोई, इनको हमसे कुछ चाहिए है जिसकी वजह से हमारे लिए इतनी मिन्नतें कर रहे हैं, इतना हमें मतलब कायल करने की कोशिश कर रहे हैं, पता नहीं इनको क्या चाहिए हमसे, दूर भागने लगते हैं कि कहीं ये नजर ना आ जाए। लोग अगर नजर आ गए तो ये फिर हमें कोई दावत देने बैठ जाएंगे। तो इसके ऊपर भी कुरान की तरफ बुलाने वालों को डिसहार्ट नहीं होना, इसके ऊपर भी उनको हिम्मत हार के बैठ नहीं जाना, ये काम करते रहना है, दावत का बुलाते रहना है, इस तरफ पहुंचाते रहना है, और इसको दिल पे मत ले लिया करें, हर्ट ना हो जाया करें कि देखो उसने तो ये कह दिया, देखो आगे से ये, ठीक है थोड़ी देर इंसान के ऊपर, इंसान ही है ना हम सब, थोड़ी देर दिल खराब होता है कि ये सलूक अल्लाह के कलाम के साथ, इस पे तो दुख होता ही है, और नबी सल्लल्लाहु अलैहि वसल्लम को भी होता था, लेकिन ये हिम्मत को कम ना कर दे, इसकी वजह से हिम्मत हारनी नहीं है, बस चलते रहना है। आज देखें जितने गफलत के अंधेरे हैं, जहालत के अंधेरे हैं, और दुनिया की मोहब्बत में के अंधेरे या उसमें लोग डूबे हुए हैं, दुनिया के रस्म और रिवाज जो हैं उनके अंदर जकड़े हुए हैं, तो آج بھی قرآن ہی ہے جو اس دین کو زندہ کرے گا، ورنہ دین کا نام لینے والے تو ہیں مگر زندگیوں سے دین غائب ہے، زندگیوں میں نہیں ہے، تو کیسے آئے گا زندگیوں میں؟ کیا صرف نام کے مسلمان ہو جانا کافی ہے؟ یہ زندگیوں میں ایسے آئے گا جب قرآن زندگی میں آ جائے گا، اور جب یہ سمجھ آنے لگے گا، اور اس کے لیے اسی طرح خیر خواہی کرنی ہے جیسے ہم اپنے بچوں کے لیے کرتے ہیں کہ سنا سنا کے ہم بس ان کو بھی رٹ گیا ہے، ہمیں بھی پتہ ہے ہم نے کیا بولنا ہے، پھر بھی ہم سناتے ہی چلے جاتے ہیں اور تھکتے ہی نہیں ہیں۔ یہ وہ میدان ہے جس میں وہ لوگ ہی کام کر سکتے ہیں جن کے اندر اس لیول کی خیر خواہی ہو، ہے نا، جس میں یہ نہیں ہے نا وہ پھر تو کچھ دن میں ہی تھک جائیں گے۔ خیر خواہی ضروری ہے، انسانیت کی خیر خواہی، چاہے اپنے مسلمان لوگوں کو بلانا ہو اللہ کی طرف یا غیر مسلموں کو۔ وَكَمْ أَرْسَلْنَا مِن نَبِيٍّ فِي الْأَوَّلِينَ، اور کتنے ہی بھیجے نبیوں میں سے ہم نے پہلوں میں، کم کا مطلب یہ کہ بہت سارے، یعنی کم ویسے سوال کے لیے بھی آتا ہے کہ کتنے، مثلا سوال کیا جائے کتنے بھیجے ہم نے، یعنی 124,000، یہ سوال کے لیے نہیں آ رہا بلکہ یہ کیا ہے، کم کتنے ہی بھیجے، جیسے ہم یہ اردو میں بھی بولتے ہیں نا، کتنے ہی زمانے گزرے، کتنے ہی لوگ آئے اور چلے گئے، ہم بولتے ہیں نا ایسے، تو اسی طرح یہ ہے کہ کتنے ہی بھیجے ہم نے نبیوں میں سے پہلوں میں، وما یاتیہم من نبی، اور نہیں آیا ان کے پاس کوئی نبی، الا کانوا بہ یستہزئون، مگر وہ تھے ساتھ اس کے مذاق اڑانے والے۔ ہمیشہ لوگوں کا یہ رویہ رہا ہے کہ وہ مذاق اڑاتے رہے نبیوں کا، یہ کوئی پہلی دفعہ نہیں ہو رہا ہے نبی آپ کے ساتھ، تو نبی صلی اللہ علیہ وسلم کو بھی ایک تسلی دی گئی کہ اے نبی اگر یہ مذاق اڑاتے ہیں، یہ ٹھٹے کرتے ہیں، لیکن انسان کے لیے نا مذاق سہنا نا بہت مشکل ہوتا ہے، بہت مشکل ہوتا ہے۔ مثلا آپ کسی مجلس میں جائیں، وہاں پہ سارے لوگ مل کے، یہ بہت ہی گری بھی حرکت ہوتی ہے لیکن ہمارے ہاں ہوتی ہے، کہ ایک کے پیچھے پڑ جاتے ہیں، جس کو ہم اپنی زبان میں کہتے ہیں ریکارڈ لگانا، کہتے ہیں آج اس کا بڑا ریکارڈ لگایا ہم نے، یہ کوئی مہذب بات نہیں ہے، یہ کوئی اچھی بات نہیں، بہت ہی گری ہوئی بات ہے، بہت ہی گرا ہوا اخلاق ہے جو لوگ ایسا کرتے ہیں کہ ایک کو پکڑ لیتے ہیں پھر جو اس کے پیچھے پڑتے ہیں نا، کہ بس جس کو ریکارڈ لگانا کہتے ہیں واقعی ریکارڈ لگا دیتے ہیں، وہ مذاق اڑاتے ہیں کہ اس کے اگلے پچھلے ہی چٹے کچے چٹے بس کھولتے ہیں، اور پھر سب چونکہ ایک طرف ہو جاتے ہیں، وہ بیچارہ کیا کرے پھر، تو وہ تو پانی پانی ہوتا رہتا ہے، نہ تو وہ کچھ بول سکتا ہے، نہ مائنڈ کرنے کی پوزیشن میں ہوتا ہے، ورنہ پھر اور مذاق اڑایا جائے گا، نہ وہاں سے اٹھنے کی پوزیشن میں ہوتا ہے۔ تو کبھی اگر آپ اس سچویشن میں رہے ہوں تو آپ کو پتا ہوا کہ اس وقت دل پہ کیا گزرتی ہے، یہ چیز دشمنیاں پیدا کرتی ہے، یہ چیز دوسرے کی نظروں سے آپ کو گرا دیتی ہے اگر آپ یہ حرکت کرتے ہیں۔ کبھی کسی کو محبت نہیں ہو سکتی ایسے لوگوں سے کہ جو اس قسم کی حرکتیں کریں۔ تو مشرقین کا کام یہ تھا، اسی طرح وہ ٹھٹے لگاتے تھے، اور دیکھیں سارے ایک طرف مل گئے اور ایک بندے کے اوپر، یعنی مذاق اور ہوٹنگ اور جہاں سے گزر رہے ہیں وہاں پہ جملے کسنا اور ایسی سی باتیں کرنا اور ہنسنا، تو یہ تو بڑا کہتے ہیں قیامت آنی ہے، لے کر کیوں نہیں آتے قیامت، کب آئے گی تمہاری قیامت، یعنی جہاں جا رہے ہیں وہاں پہ اس قسم کی باتیں، سوچیں ایک انسان کے اوپر سائیکلوجیکلی کیا گزرتا ہوگا۔ اللہ تعالیٰ ایسے وقت میں تسلی دے رہے ہیں، کیونکہ جب انسان کو پتہ چلتا ہے نا میرے علاوہ بھی اور لوگ اس سے گزرے ہیں، میں پہلا نہیں ہوں، فلاں کے ساتھ بھی ایسا ہوا، فلاں کے ساتھ بھی، تو اس کو تھوڑی تسلی ہو جاتی ہے۔ اللہ تعالیٰ فرما رہے ہیں کہ بہت سارے ہم نے پہلے نبی گزرے اور کوئی نبی ایسا نہیں تھا جس کے ساتھ یہ کام نہ ہوا، ہر ایک کے ساتھ لوگوں نے مذاق اڑایا۔ تو اگر آپ ایسی ہیں کہ آپ کہیں جاتی ہیں تو آپ کو لوگ کہتے ہیں تم کیا ملا نہیں بن گئی، تم نے کیا حجاب شروع کر دی ہے، تم کیا یہ دوپٹے کے حجاب کس کے گھومتی ہو، کیا لگ رہی ہو تم، اپنی شکل دیکھی ہے تم نے، یہ ہو گیا تم، کیا تم تو بالکل ہی ایکسٹریمسٹ ہو گئی تم، بس یہ بس آج یہ شروع ہو گئی ہیں، اب ان کے لیکچر شروع ہو گئے، لو بھائی آ گئی ہیں یہ۔ جب کوئی اس طرح کی باتیں کرے، کبھی یہ سوچا کریں کہ یہ تو جو دنیا کے بیسٹ لوگ تھے نا، بیسٹ جو اعلیٰ ٹاپ کے لوگ تھے، وہ انبیاء ہیں نا، یہ ان کے ساتھ کام ہوا، تو میں کیا چیز ہوں، मैं तो कुछ भी नहीं हूं, मेरा तो अमल भी बिल्कुल नाकिस है। अगर मुझे लोगों ने चार बातें सुना दी तो कौन सी ऐसी मेरी शान में गुस्ताखी हो गई कि हम फौरन छोड़ने पे खड़े हो जाते, तुल जाते, अब नहीं मैंने करना, अब फलाने मेरे पीछे पड़े हुए हैं, फलां मेरी मुझे ऐसे बातें सुनाते हैं, बस मैं इतनी डिसहार्ट हो गई हूं ना, अब बस मैंने छोड़ ही देना ये सब कुछ। मेरे खानदान वाले मुझे बातें करते हैं, मेरे फलाने दोस्तों ने भी मजाक उड़ाना शुरू कर दिया, तो अब नहीं मुझसे सहा जाता। ये नहीं करना, ये तो सोच लें कि हमें एक नबियों की एक सुन्नत है कि वो बर्दाश्त करते रहे और चलते रहे, हमें उसमें से अगर हिस्सा मिल जाता है, हमें हम भी उस काफले के एक एक छोटे से अदना से एक उसके हिस्सा बन जाते हैं, तो ये तो बड़ी खुशकिस्मती है। हम खैर वैसी तो हमारे साथ कभी नहीं हुई चीज़ें जो उनके साथ होती थी, लेकिन चलो एक अशरे अशीर भी अगर हो गई तो कम अज़ कम उस काफले का तो हिस्सा बन गए ना, जिसके आगे आगे पैगंबर है, तो हम भी वो जिसको कहते हैं ना उंगली कटा के शहीदों में नाम लिखाना, तो चलो हम भी कुछ दो चार बातें सुन के हम भी वो शहीदों में अपना नाम लिखवा लें। क्यों डिसहार्ट होते हैं इससे, क्यों छोड़ने पे बैठ जाते हैं कि पहले ही अभी आज किसी ने कहा तो कल तो जैसे मुझे बस इस चीज़ का बुखार लग गया कि अब मैं छोड़ दूंगी। बस लोगों की बातों के पर ही छोड़ना होता तो फिर पैगंबर छोड़ देते काम, बड़ी उनको इज्जतें करनी थी लोगों ने फिर, लेकिन उन्होंने नहीं छोड़ा। अब उसने कह दिया, उसने मेरे साथ ये सलूक कर लिया, वो मेरे साथ अच्छी तरह नहीं बोल रही, वो फलानी मेरे साथ ऐसे करती है, मैं तो छोड़ के जा रही हूँ। ये कौन सा तरीका, इसका मतलब आप इस कलाम से या इस दीन से तो आप सिंसियर नहीं है, आपको बस लोग मैटर करते हैं, लोगों की बातें, लोग अच्छा करेंगे तो फिर मैं चलूंगी, लोगों ने बुरा कर दिया तो फिर मेरी सारी जो एनर्जी है वो खत्म हो गई है, वो सारा मेरा जोश ठंडा हो गया बस चार बातें सुनने से। पैगंबरों के साथ तो कभी नहीं ऐसा हुआ। तो अल्लाह ताला तसल्ली दे रहे हैं, और रहती दुनिया तक जो नबियों के रास्ते पर चलेगा वो भी इस बात को याद करके चले कि इस्तेहजा होगा, मजाक होगा, हूटिंग होगी, लोग फिक्रे कसेंगे, लोग नाराज भी होंगे, लोग बातें भी बनाएंगे, ताने भी देंगे, फिर भी चलते रहना और परवाह नहीं करनी, ये सोच के कि बड़े बड़े पैगंबरों के साथ ये हुआ है, मैं क्यों पीछे हटूं। फिर उसके बाद अहलकना अशद मिनहुम बतशा, तो हलाक कर दिया हमने सबसे ताकतवर को उनमें से पकड़ में, यानी हमने हलाक किया उनमें से जो ऐसे लोग थे जो बहुत ताकतवर थे। ये अहले मक्का क्या ताकतवर होंगे, हमने तो उन उनको हलाक कर दिया जो इनसे बहुत ज्यादा ताकतवर थे और पकड़ में बहुत ज्यादा ताकतवर थे। पकड़ में ताकतवर होना क्या होता है, यानी अल्लाह माफ करे, कई लोग इतने जालिम होते हैं ना कि जब वो अपने दुश्मनों को भी पकड़ते हैं तो उनका बहुत बुरा हाल कर देते हैं। अगर आप लोगों को हिस्ट्री थोड़ी सी पता हो तो आपने सुना तो जरूर होगा तातारियों के जुल्म जो वो करते थे जब वो किसी जगह पे जाते थे, यानी दुनिया में और भी कौमों ने रूल किया और कॉन्कर किया लैंड्स को, लेकिन जिस तरह तातारियों के जुल्म की बात आती है और जैसे चंगेज खान, हलाकू खान, इनकी जो बातें आती हैं, यानी जुल्म और बर्बरियत की इंतहा, कि कैसे खोपड़ियों के मीनार लगा देते थे और क्या क्या उनके मजालिम होते थे जब किसी जगह जाते थे, तो इसी तरह हमने उनको अब ऐसे लोगों से कैसे लोग कामते हैं, यानी उनका पता चल जाता था ना कि यहां से ये चल रहे हैं और फलां जगह के लिए हमले के लिए आ रहे हैं, तो लोगों के पहले ही पित्ते पानी हो जाते थे कि बस तातारी आ रहे हैं, चंगेज खान आ रहा है, तो वो वैसे ही हिम्मत हार देते थे, अब क्या होगा हमारा। यानी इतनी इतनी ताकतवर कौमें गुजरी हैं पहले, और आद और समूद और ये सब, और फिरौन और नमरूद, और क्या क्या ताकतवर लोग जिनसे लोग कांपते थे थर थर, क्योंकि उनकी पकड़ बहुत सख्त थी, उन जैसों को भी हमने हलाक कर दिया, तो ये क्या चीजें अहले मक्का। नहीं आप सोचें, अहले मक्का तो उनके मुकाबले में कुछ भी नहीं थे, वो इतने ताकतवर थे, पकड़ते थे ना जब दुश्मनों को तो क्या हाल उनका कर देते थे, आप उसी से देख ले फिरौन ने क्या किया था जादूगरों के साथ, और फिरौन क्या करता था मासूम बच्चों के साथ जो अभी पैदा हुए होते थे, यानी कोई रहम नहीं, कोई उनके अंदर कोई डिग्निटी नहीं, कोई एथिक्स ही नहीं, इतने जालिम थे। तो फिर क्या हुआ उनके साथ, हलाक कर दिया, अल्लाह को कोई फर्क नहीं पड़ता। वह मदा मसलुल अव्वलीन, और गुजर चुकी है मिसाल पहलों की, यानी मिसाल से मतलब यहाँ पे क्या, अजाब, अजाब की मिसालें गुजर चुकी हैं पिछली कौमों की, और हम सब जानते हैं कि क्या क्या अजाब उनके ऊपर आए, تو یہ جو قومیں نبیوں کا مذاق کرتی رہیں، اللہ کی نافرمانی میں حد سے بڑھتی رہیں، بڑی طاقتور تھیں، بڑی مالدار تھیں، بڑی لوگوں کو پکڑتی تھیں تو بہت سختی سے پکڑتی تھیں، لیکن پھر دیکھ لو ان کی داستانیں بھی آج تک پتہ ہے سب کو، عذاب ان کے اوپر کیسے کیسے آئے. وَلَا إِن سَأَلْتَهُمْ، اب یہ ایک ایک اعتراض کی بات آ رہی بھی ہے ان کی، اور یہ بھی اس کے اندر 9 سے 14 تک آیتوں کے اندر اللہ تعالیٰ کی جو نشانیاں ان کا بھی ذکر آ رہا ہے. وَلَا إِن سَأَلْتَهُمْ مَنْ خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضِ، البتہ اگر تم پوچھو ان سے کس نے پیدا کیا آسمانوں اور زمین کو، لَيَقُولُنَّ، البتہ وہ ضرور کہیں گے، یعنی یہ مشرکین مکہ سے آپ سوال کریں اے نبی کہ کس نے پیدا کیا آسمان کو، بتاؤ آسمانوں کو کس نے پیدا کیا، زمین کو کس نے پیدا کیا، وہ یہ نہیں کہیں گے کہ ہمارے لات اور عزا نے پیدا کیا. حیرت انگیز بات یہ ہے، وہ یہ کہیں گے خلقہن العزیز العلیم، پیدا کیا ان کو اس زبردست غالب اور حکمت والے، علم والے نے. یعنی وہ لوگ بھی یہ مانتے ہیں اللہ نے پیدا کیا، اور اللہ کی یہ صفات بھی ان کو پتہ ہیں کہ وہ غالب بھی ہے، وہ علم والا بھی ہے، وہ اتنا غالب، اتنا بڑی اس کی اتھارٹی ہے کہ وہ ہی پیدا کر سکتا ہے آسمان و زمین کو، اور اس کا علم اتنا ہے کہ وہ ہی پیدا کر سکتا ہے آسمان و زمین کو. یعنی وہ مانتے ہیں اس بات کو، پھر پرابلم کیا تھا؟ واٹ واز دا پرابلم دین؟ اس کے لیے بہت ضروری ہے ہم جانیں کہ مشرکین مکہ جو تھے ان کا شرک تھا کیا، کیونکہ یہاں سے تو ہمیں، ہمارے سامنے تو کوئی یہ بات کہے ہم تو کہیں یہ سب سے بڑا توحید والا ہے، ہم تو کہیں گے کہ یہ تو مسلمان ہی ہے، اس کا تو کوئی پرابلم ہی نہیں، وہ تو چھوٹی چھوٹی باتیں ہیں جو وہ ادھر ادھر کرتے ہیں، لیکن دیکھیں نا وہ خدا کو تو مانتا ہے. ہم تو آج ہندوؤں کے بھی بہت اس بات سے قائل ہیں، نہیں نہیں آپ ایسے نہ کہیں، وہ تو مانتے تو وہ بھی ہے خدا کو ہے نا، تو وہ تو مشرکین مکہ بھی مانتے تھے، لیکن وہ مسلمان تھوڑی کہلائے، وہ مشرک ہی کہلائے نا، تو ان کا شرک پھر تھا کیا؟ چاہے وہ بت پوجتے تھے لیکن وہ یہ کہتے تھے کہ اللہ نے ہی بنایا آسمان اور زمین کو، تو شرک کہاں تھا؟ یعنی وہ عبادت میں تو اللہ کے ساتھ دوسروں کو شریک کرتے تھے، چاہے وہ یہ کہتے تھے، مانتے تھے کہ ایک، دیکھیں ایک بات ہوتی ہے رب ہونے میں اللہ کو ایک ماننا، وہ تو وہ کرتے تھے، ربوبیت میں اللہ کو ایک مانتے تھے، لیکن دیکھیں یہ کافی نہیں ہے، یہ کافی نہیں ہے، اس لیے کہ ایک ہے توحید ربوبیت اور ایک ہے توحید الوہیت. توحید ربوبیت تو یہ ہے نا کہ مان لینا کہ خالق اللہ ہے، مالک اللہ ہے، پیدا اسی نے کیا ہوا ہے، کائنات کی تدبیر وہی چلا رہا ہے، یہاں تک وہ سب ان کا سٹریٹ تھا، توحید ربوبیت میں ان کا کوئی شرک نہیں تھا. کہاں پہ شرک آتا تھا؟ توحید الوہیت میں، یعنی الہ ماننے میں. اب ان سے کہا جا رہا ہے، سمپل سی ان کو لاجک دی جا رہی، جب تم یہ بات مان گئے ہو کہ مالک اللہ، خالق اللہ، تدبیر کرنے والا اللہ، تو پھر یہ بھی مان جاؤ نا کہ عبادت کے لائق بھی صرف صرف ایک اللہ ہی ہے. یہاں پہ وہ ڈنڈی مارتے تھے کہ عبادت میں پھر کسی اور کے آگے بھی جھکنا شروع کر دیا، نظر و نیاز کرنے میں کسی اور کے نام کی بھی نظر و نیاز کرنی شروع کر دی، پھر شکر ادا کرنے میں کسی اور کا بھی شکریہ ادا کرنا شروع کر دیا، پھر دعائیں مانگنے میں کسی اور سے بھی مانگنا شروع کر دیا. یہ ان کا پرابلم تھا، ادروائز حج پہ وہ بھی جاتے تھے تو کہتے تھے لبیک اللہم لبیک، یہاں تک ان کا بھی سیم تھا، ان کا بھی تلبیہ سیم تھا، یہاں تک آگے وہ کہتے تھے اللہ سے تو تیری لیے ساری بادشاہت ہے، سوائے جس کے جن کو تو نے خود اپنا شریک کر لیا، اس کے علاوہ بادشاہت تو تاری تیری ہے، لیکن بس وہ تیرے شریک ہیں جن کو تو نے خود ہی شریک کیا ہوا اپنا. تو یہ ان کی شرک تھے. آپ کو سمجھ آ رہی ہے کہ شرک صرف یہ نہیں ہوتا کہ جو ہے ہم کہہ دیں کہ کوئی اللہ کے علاوہ کسی اور نے بنایا ہوا آسمان کو، کسی اور نے بنایا زمین کو، یا شرک صرف یہ نہیں ہے کہ آسمانوں اور زمین کی تخلیق میں کوئی اور اللہ کا پارٹنر تھا، یہ صرف شرک نہیں بلکہ یہ بھی شرک ہے کہ انسان عبادت کے جو مراسم ہیں، مراسم سمجھتے ہیں ریچولز جو عبادت کے ہیں، جیسے کہ نماز پڑھنا، دعائیں کرنا، سجدہ کرنا، کسی کے اوپر بھروسہ کرنا، کسی سے خوف کھانا اس طرح سے جیسے اللہ سے خوف کرنا ہوتا ہے، کسی سے محبت کرنا اللہ سے جیسے محبت ہونی چاہیے، یہ سارے پھر شرک ہیں. سمجھ آ گئی بات؟ यानी आज अगर कोई कहता है कि हाँ मैं तो मुसलमान हूं, लेकिन फिर कहता है या अली मदद, या अब्दुल कादिर जीलानी शही उन लिल्ला, ये क्या है फिर? बकरे किसी और के नाम के ऊपर देता है कि ये उनके नाम पे है, इमाम हुसैन के नाम पे है, ये नहीं कि उनको सवाब पहुंचे, उनके नाम पे है। तो ये है इबादत में किसी और को शरीक कर लेना, औरों के नामों की नजरों नियाज देना, ये भी इबादत ही है। तो अफसोस से कहना पड़ता कि जब हमें ये पता ही नहीं ना मुशरिकी ने मक्का का शिर्क क्या था, तो फिर हाँ हमारे मुसलमान उस शिर्क में मुब्तला, उनको पता ही नहीं है कि हम वही कर रहे हैं जो वो करते थे। हम सोचते हैं बस वो ना असल में अल्लाह को नहीं मानते थे, वो बुतों को मानते थे। ऐसा नहीं है, कुरान इस बात का गवाह है कि वो मानते थे अल्लाह है और उसने तख्लीक किया, बल्कि अल्लाह अल अजीज भी और अल अलीम भी है, ये आयत बता रही है आपको। लेकिन फिर भी वो बुतों को अपना सिफारशी समझते थे, अल्लाह के यहाँ हमारी सिफारिश करेंगे नहीं, उनको ये भी पता था कि सिफारिश की जाएगी। ये इनकी इतनी बड़ी अल्लाह के पास, यानी ये इतने नेक जो थे, इनकी इतनी बड़ी अल्लाह के पास पहुंच है, बहुत पहुंचे हुए हैं ये, जैसे हम कहते हैं ना बहुत पहुंचे हुए, इसी तरह उनको भी लगता था ये बहुत पहुंचे हुए हैं। जब ये कहेंगे तो अल्लाह ने इनकी टालनी थोड़ी है, इनका जोर है अल्लाह के ऊपर, अल्लाह ने इनकी टालनी नहीं, अल्लाह ने जो इन्होंने कहना वैसे कर देना। तो बस ये हमसे राजी हो गए तो बस अल्लाह खुद ही राजी हो जाएगा, फिर इनका दामन पकड़ के ही हमने पार हो जाना, कितने भी गुनाह करने इससे क्या फर्क पड़ता है। जैसे कुछ लोग कहते हैं अब्दुल कादिर जिनानी के जो मुरीद है वो पार हो ही जाएगा, जो भी उनका मुरीद होगा, अब चाहे वो चोर है, चाहे वो डाकू है, चाहे कुछ भी है, वो बस मुरीद जो बन गया, साथ अपने नाम के साथ कादरी लगा दिया, साथ चिश्ती लगा दिया, साथ कुछ और इस तरह का लगा लिया, बस हम वो बन गए, हमारी निस्बत तो उनके साथ हो गई है जी। ये इस इन निस्बतों से कोई पार नहीं होना, और फिर उन्हीं से दुआएं मांगनी। कुछ लोग अब्दुल कादिर जिलानी के नाम की नमाज भी पढ़ते हैं उनकी तरफ, उनकी कब्र की तरफ मुंह करके। तो असल तौहीद ये सिर्फ नहीं है कि सिर्फ अल्लाह के सामने नमाज पढ़ लूंगी तो बस, या सद्दा कर लूंगी, बल्कि तौहीद ये है कि मैं सिर्फ और सिर्फ अल्लाह की इबादत करती हूं और मैं सबका इनकार करती हूं। ला इलाहा को तो समझ लो कि पहले ला इलाहा कहो, कोई इलाह है ही नहीं है, है ही नहीं है। यहीं पे तो उनकी डंडी थी, वो अल्लाह को तो मानते थे, इल्लल्लाह वाला जो पार्ट है ना वो इतना तो मानते थे, ला इलाहा को नहीं मानते थे कि कोई इलाह नहीं। और एक तरह से शिर्क तो खैर शिर्क ही है, लेकिन एक एक लिहाज से ये कहना मेरा ख्याल अप्रोप्रिएट होगा, ये मेरा अपना ख्याल है, कहीं पढ़ा नहीं है, मैं वैसे एक बात कह रही हूँ कि मुशरिकीन ने मक्का जो थे ना, उनका शिर्क जो है वो आज के इन लोगों के शिर्क से थोड़ा इस लिहाज से, शिर्क सारे ही बुरे हैं लेकिन थोड़ा इस लिहाज से यानी फिर भी बेहतर था कि वो आसमानों जमीन का खालिक तो अल्लाह को समझते थे ना, मालिक तो समझते थे ना। आज तो वो कहते हैं, आज का शिर्क देखें कैसा है, वो कहते हैं नहीं जी आसमानों जमीन तो खुद ही बन गए, किसी ने इनको पैदा ही नहीं किया, कोई है ही नहीं इनका मालिक, खुद ही सब चल रहा है निजाम, यानी कोई खुदा की कोई जरूरत ही नहीं समझते हैं, कुछ भी नहीं जरूरत है, खुदा जिंदगियों में है ही नहीं, हम जो खुद हैं वो खुद हैं, बस खुद ही सब कुछ होता है। देखो इतनी तो उनको भी अकल थी कि लात और उज्जा हमारे को कुछ नहीं कर सकते, ये आसमानों जमीन की तखलीक, और उनको ये भी पता था कि ये खुद नहीं बन गए हैं, और वो अल्लाह को अल अजीज और अलीम भी मानते थे, तब भी किस कदर रद्द है उनके शिर्क का, तब भी कितना बुरा उनके शिर्क को कहा गया, तब भी उनकी शिर्क की मुकाबले में इस्लाम आया है, लेकिन आज क्या इस शिर्क को कोई शिर्क नहीं समझा जाता, ये कोई शिर्क कहा ही नहीं जाता कि ये कोई शिर्क है। अल्लज़ी जअला लकुमुल अर्दा महदन, वो अल्लाह वो जात है, वो अल अजीज और अल अलीम वो जात है, सोचो उसका कि वो है जिसने जमीन को महद बनाया। महद कहते हैं वो जो बच्चों का पंगूड़ा सा होता है ना, झूला सा होता है, उसके अंदर बच्चे को लिटा देते हैं और आराम से झूले झूलता रहता है और सो जाता है। अब वो झूला क्या, सुबहान अल्लाह देख लें कि उस जमाने में तो पता भी नहीं था कि जो जमीन है वो घूमती है, दौड़ रही है, कोई पता नहीं था इस तरह की बातों का ना। लेकिन इस लफ्ज ने बता दिया कि वाकई ये कुरान अल्लाह का कलाम है, कि ये जमीन वाकई पंगूड़े की तरह है कि घूम भी रही है लेकिन स्टिल लोग इसके ऊपर सुकून से काम भी कर रहे हैं, सो भी रहे हैं, जाग भी रहे हैं, भाग भी रहे हैं, दौड़ भी रहे हैं, गाड़ियां भी चल रही हैं, यानी कोई महसूस भी नहीं हो रहा, बहुत आराम से सुकून के साथ अपनी जिंदगी गुजार रहे हैं। कोई इसके अंदर ऐसी नहीं है कोई हलचल मची हुई, कोई जैसे जलजला आता है एक तरफ इधर चीजें गिर रही हैं, क्योंकि इतनी तेज जो भाग रही है, इसकी इसकी स्पीड ऐसी है जैसे आप एक बुलेट फायर करें ना तो कितनी तेजी से वो हवा के अंदर जा रहा होता है, इस तरह समझ लें कि ये जमीन की स्पीड है कायनात में, इतनी तेजी भाग रही है। लेकिन कहीं महसूस हो रही है, कहीं बिल्डिंगें गिर रही हों, कोई घर गिर रहे हों, कहीं पानी ऊपर चढ़ आए क्योंकि जी जमीन बहुत तेज भाग रही है, नहीं, सब पुरसकून है, बिल्कुल सही चल रहा है, बिल्कुल उस पंगूड़े की तरह जो हिल रहा है लेकिन बच्चा उसमें सुकून से सो रहा है। एक वन वर्ड है ना, देखें इसने कैसे डिस्क्राइब कर दिया इस चीज को, ये जमीन घूमती भी है, चल भी रही है और स्टिल तुम्हारी जिंदगी इसमें आराम से है। वजाल अलकुम फीहा सुबुलन, और बनाए हमने तुम्हारे लिए इसमें रास्ते, लअल्लकुम तहतदून, ताकि तुम राह पा लो, हिदायत पा लो। और अल्लाह ताला ने इस जमीन में ऐसा निजाम रखा कि रास्ते बनाए, रास्ते बहुत जरूरी हैं एक जगह से दूसरी जगह पहुंचने के लिए। रास्ता ना हो, रास्ता ना मिले तो इंसान मंजिल खो सकता है, तो अल्लाह ताला ने इस जमीन में रास्ते बनाए, यानी ऐसा भी नहीं पहाड़ों का सिलसिला बना दिया कि पहाड़ ही पहाड़ चलते जा रहे हैं, आप दूसरी तरफ क्रॉस ही नहीं कर पा रहे, उनके अंदर भी रास्ते बना दिए। फिर ऐसा नहीं अल्लाह ताला ने सिलसिला बनाया कि कहीं कोई निशानी ना हो, निशानियां भी बना दी। आप देखिए ना, डेजर्ट का आप इमेजिन करें, उसमें कोई निशानी नहीं होती, कोई रास्ता नहीं होता, चारों तरफ नजर घुमाएंगे एक जैसा ही नजर आएगा। अब आपको कहें कि फलां जगह पहुंचना है, अब इसके अंदर किस तरह जाएंगे, कौन सा रास्ता होगा, और रास्ते भी अल्लाह ताला ने अपनी एक नेमत के तौर पे उनको गिनवाया। हमने कभी गौर किया इस बात पे, कभी नहीं मेरे ख्याल में हमने ये सोचा होगा कि रास्ता भी जो है ना, जब हम किसी रोड पे जा रहे हो कि रास्ता ये भी अल्लाह की नेमत है। देखें कई नेमतों का वाकई एहसास सारी जिंदगी नहीं होता, सारी जिंदगी नहीं होता, और रास्ता है वन ऑफ देम है। तो दुनिया के अंदर इस तरह रास्तों का इंतजाम ना होता, ये अल्लाह की तरफ से नेचुरल रास्ते भी बनाए गए थे पहले जमाने में, जब रोड्स नहीं भी होती थी तो नेचुरल रास्ते अल्लाह ने बनाए हुए थे। तो ऐसा ना होता तो इंसान कैसे सफर करता, कैसे एक से दूसरी जगह जाता, ताकि तुम राह पाओ, तुम रास्ते तुम्हें मिल जाए, ताकि तुम हिदायत पा जाओ, अपनी मंजिल तक पहुंच सको। इसमें बड़ी गहरी बात है। ये बताएं, क्या कोई ऐसा मुसाफिर होता है जो सफर करने से पहले चाहता हो कि मैं लॉस्ट हो जाऊं, कोई ऐसा होता है? हाँ, जिंदगी के इस इन सफरों में जो हम करते हैं, इसमें हम कभी लॉस्ट नहीं होना चाहते ना। लेकिन एक सफर वो है जो आखरत का सफर है, अल्लाह की तरफ जाता है, जन्नत की तरफ जाता है, उसमें हमें परवाह ही नहीं है हम लॉस्ट हो जाएं या सीधे पे चल रहे हों, हमें कोई फिक्र ही नहीं है। ये कैसी बात है, यानी यहां पे तो हम लॉस्ट नहीं होना चाहते। मैं अपनी दोस्त के घर जाना है तो मैं नहीं चाहती कि मैं सारा दिन लॉस्ट ही रहूं, उसने बुलाया 10 बजे है, मैं रात के 10 बजे पहुंचू, सुबह के 10 बजे छोड़ के रात को पहुंच रही हूं, क्यों जी मैं लॉस्ट हो गई थी। कोई भी नहीं ऐसा चाहता, उसके लिए हम बहुत इंतजाम करते हैं, GPS भी रखते हैं, सब कुछ रखते हैं कि मैं बस सही से पहुंच जाऊं, अंदाजे कर करके कोई नहीं जाता। हाँ, अंदाजा है मुझे वहां पे उस शहर में है, चलो कोई बात नहीं, पहुंच ही जाऊंगी, उस शहर में या तो कहीं ना कहीं ढूंढ ही लूंगी, ऐसे कोई नहीं चलता, डायरेक्शंस देख के जाते हैं। जब ये GPS नहीं थे तब भी मैप्स देखते थे, तब भी रास्तों का तायुन करते थे फिर चलते थे, तब भी रास्ते दिखाने वाले होते थे, गाइड्स होते थे। तो ये जन्नत के रास्ते की तरफ ले जाने के लिए क्या हमने कभी सोचा कौन सा रास्ता है जो जाता है? कोई GPS इसके लिए भी लिया हमने, कोई मैप देखा, GPS नहीं थे, मैप देखा, कोई किसी गाइड की रहनुमाई में चलने की कोशिश की, या लॉस्ट ही रहना पसंद करते हैं? तो कोई बात नहीं, पहुंच ही जाएंगे ना जन्नत में, कहीं ना कहीं तो पहुंच ही जाना है, तो वो हम ऐसे ही पहुंच जाएंगे। यहाँ पे बताया गया है कि जिस अल्लाह ने तुम्हारे दुनिया में ये रोड्स रास्ते ये बनाए, उसी ने तुम्हारे लिए आखरत के लिए भी, जन्नत के लिए भी रास्ते को मुतय्यन किया है। यानी ये सिर्फ दुनिया के रास्ते ही नहीं उसने दिए, उसने वहां के लिए भी तुम्हें रास्ता दिया है ताकि तुम हिदायत पा जाओ। जो अल्लाह तुम्हारे नहीं चाहता कि तुम दुनिया में लॉस्ट हो, वो चाहता तो छोड़ देता ऐसे ही, डेजर्ट सी हर तरफ होते, ना कोई दरख्त, ना कोई टीला, ना कोई कुछ, कोई पहचान ही नहीं होती, कोई निशानियां ही नहीं होती, ऐसे ही तुम्हें छोड़ देता। लेकिन उसने तुम्हें यहां पे रास्ता दिया ताकि तुम हिदायत पा जाओ, ताकि तुम लॉस्ट ना हो जाओ। जो तुम्हें यहां लॉस्ट नहीं देखना चाहता, वो चाहता होगा कि तुम जन्नत के रास्ते को लूज कर दो, लॉस्ट हो जाओ। जन्नत का रास्ता किस तरफ को जाता है? तुम दो अपोजिट डायरेक्शन में चल पड़ो। वो नहीं चाहता, उसने उसके लिए भी तुम्हें रास्ता बताया। वो कौन सा रास्ता है? वो ये है कुरान का रास्ता, जो सिराते मुस्तकीम पे रखेगा, बताता जाएगा किधर को चलना है। लाअल्लकुम तहतदून, ताकि तुम हिदायत पा जाओ, तुम सही सही चलो, तुम्हें रहनुमाई मिले, गाइड है, गाइडेंस मिल जाए तुम्हें इससे। अल्लाह कितना गफूर और रहीम है ना, जिसने हमें दुनिया और आखरत दोनों रास्तों के लिए हमारी रहनुमाई फरमा दी। इतना उसका शुक्र अदा करना चाहिए ना, शुक्र करते हैं इसका, कुरान की नेमत का। बहुत से लोगों को कहते हुए सुना है, सेहत बहुत बड़ी नेमत है, उसकी कदर करते हैं, लेकिन कुरान की नेमत का भी इसी तरह कदर करते हैं कि उठते बैठते इस नेमत का शुक्र अदा कर रहे हैं? शुक्र है कुरान मिल गया, शुक्र है मुझे कुरान मिला, शुक्र है मेरी जिंदगी में ये आ गया, ये ना होता तो मैं क्या होती। वल्लज़ी नज़्ज़ला मिनस्समाई माअन, वो ज़ात है जिसने नाजिल किया आसमान से पानी, बेकदरिन, सात अंदाजे के, यानी अंदाजे के साथ पानी नाजिल किया उसने आसमान से। कभी बारिश होती है ना, या स्नो वगैरह होती है, आप देखा करें इतनी बाज दफा होनी शुरू हो जाती, सुबह से शुरू हुई और शाम हो गई है, स्नो बंद नहीं हो रही थी। उस वक्त दिल में यही ख्याल आ रहा था कि अगर ये बंद ना हो, वो दुनिया की कौन सी ताकत है जो इसको बंद कर सकती है, जो आसमान के खुले हुए दरवाजे बंद करें? जाओ अपने जहाज लेके जाओ, बंद करके आओ ऊपर से, कोई नहीं कर सकता। इसी तरह बारिश है, बारिश बरसने लगे, बाज दफा बारिश शुरू होती है, कुछ दिन रहती है, अल्लाह चाहे तो वो बंद ही ना हो और वो चलती ही जाए हत्ता के सब डूब जाए, लेकिन वो एक अंदाजे से होती है, अल्लाह अंदाजे से नाजिल करता है। इसी तरह वो चाहे तो ना नाजिल करे, जितनी होनी चाहिए उतनी भी ना करे, और फिर क्या होगा? कैद साली, खुश्क साली। तो वो अल्लाह ही है जो जिसने नाजिल किया आसमान से पानी को, बेकदर, इन सात अंदाजे के साथ नाजिल करता है। फअनशरना बिही बल्दतम मैता, फिर जिंदा किया हमने इसके साथ मुर्दा जमीन को, यानी फिर इसी पानी के जरिए, भी ही की जमीर किस तरफ जा रही है? माँ माँ की तरफ, पानी की तरफ। इसके साथ मुर्दा जमीन को जिंदा कर दिया। कैसे जिंदा किया? कि पहले डेड पड़ी हुई थी, उसमें सब्जा लहलहाने लगा, ग्रीनरी आ गई। आप देखते हैं, आप तो नहीं हो कुछ उगाते, लेकिन जब बारिश होती है उसके बाद आप देखते हैं नन्हे नन्हे पौधे उगाते, ग्रीनरी निकल आती है। पहाड़ हैं, आप देखें पूरे फुल ग्रीन है, वो किसने उगाया? कोई वहां पे प्लांट नहीं करने गया, दरख्त अल्लाह ने उगाए। तो ये मुर्दा जमीन को वो जिंदा करता है इस पानी के जरिए, और इस सिनेरियो को याद करा के फिर क्या याद कराया? देखिए आप आगे भी देखेंगे, आगे अगली आयात में सफर की जहां पे बात आती है कि अल्लाह ताला दुनिया की कोई मिसाल देके ना आखरत फौरन याद कराते हैं, जैसे माइंड को डाइवर्ट करा दिया। अब आप देख रहे हैं यहाँ पे अभी बारिश हो रही है, आपका जहन अभी यहाँ है कि बारिश हुई है, ज़मीन से सब्जा निकला है, और साथ ही अल्लाह ताला वहाँ ले गए आखरत में, कदालिका तुखरजून, इसी तरह तुम निकलोगे, यहाँ की चीज़ से वहाँ की याद दिलाई। इसी तरह हमें हमारी ना कुरान पढ़ के ऐसी थिंकिंग हो जानी चाहिए कि जब हम यहाँ की चीज़ों को देखें तो हमें वहाँ की याद दिला दें, यही ना खो जाए कि बस अगर ग्रीनरी देख रहे हैं, हाँ वाकई बड़ा मज़ा आ रहा है, बारिश आ गई, बहुत अच्छा हुआ, नहीं फिर फौरन आखरत की सोच हमें दी कि इसी तरह तुम निकलोगे। कैसे निकलेंगे? इंसान ये जो मुर्दा होंगे इसी तरह अल्लाह ताला बारिश करेगा एक, और इंसान उगेंगे उगेंगे, बाकायदा हदीस में यही है कि वो उगेंगे जैसे पौधे उगते हैं। अल्लाह ताला फिर उनके अंदर रूह डाल देगा, वापस जिंदा होके खड़े हो जाएंगे। सुभान अल्लाह, ये अल्लाह की कुदरत है।